This program was produced and first aired on Access Manawatu with support from New Zealand On Air.
Community Access Radio. Access Manawatu.
श्रोताहरूमा जय भुटान, नमस्कार अनि स्वागत छ। एक्सेस मनावटो 999 एएम अन्तर्गत हरेक बुधबार साँझ 7 बजेदेखि 8 बजेसम्म अनि हरेक आइतबार अपरान्न 1 बजेदेखि 2 बजेसम्म प्रसारण हुने यो भुटानी आवाजमा यो रेडियो टिम उपस्थित भइसकेको छ। सर्वप्रथम तपाईँहरूलाई आध्यात्मिक भजन कीर्तनहरू सुनाउँदैछु।
गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः गुरुस्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। ॐ नमः शिवाय। ॐ नमः शिवाय। ॐ नमः शिवाय।
तन्मन वचन ले प्रभो नाम गाऊं हरे राम हरे कृष्ण भन्दे रमाऊं मन वचन ले प्रभो नाम गाऊं तन मन वचन ले प्रभो नाम गाऊं हरे राम हरे कृष्ण भन्दे रमाऊं तन मन वचन ले प्रभो नाम गाऊं हरे राम हरे कृष्ण भन्दे पसी अग्निमा स्वर्ण चमकन्छ धेरै हसी मोहमा बढ्छ दाहन धेरै पसी अग्निमा स्वर्ण चमकन्छ धेरै हसी मोहमा बढ्छ दाहन धेरै त्यसैले प्रभु गन्ध यो बुझ्न पाऊँ त्यसैले प्रभु गन्ध यो बुझ्न पाऊँ हे कृष्ण कृष्ण भले दिन तन मन वचन ले प्रभु नाम गाऊं हरे राम हरे कृष्ण भन्दे रमाऊं तन मन वचन ले सधै फूल हाँस्दछ काँडा मधुँदै तिमी भित्रै छौ खोजी हिँड्छु म डुल्दै सधै फूल हाँस्दछ काँडा मधुँदै तिमी भित्रै छौ खोजी हिँड्छु म डुल्दै विपत्तिमा हाँस्ने म सामर्थ्य पाऊँ विपत्तिमा हाँस्ने
ओम शांति एक्सेस मनावटु 999 को साप्ताहिक रूप में प्रस्तुत होने भूटानी आवास कार्यक्रम अंतर्गत विगत को अंक में म श्रोता माझ कविता वाचन गरिरहेको थिएँ। मैले कविता वाचन गर्ने क्रम में कलियुग में जेलहरू खुले जहीं तहीं यस्तो जेल सत्ययुगमा हुँदै नथ्यो कहीँ भन्ने सम्म मैले श्रोताहरूलाई सुनाइसकेको थिएँ र अब यसपछि सुन्नुहोस् यो भजन अनि म श्रोतामाझ पुनः मेरा कविताका बाँकी अंश लिएर उपस्थित हुनेछु।
सत्कर्म न भई चित्त शुद्ध हुँदैन चित्त शुद्ध न भई संतोष हुँदैन संतोष न भई मन स्थिर हुँदैन मन स्थिर न भईकन शांति हुँदैन एक दिन में महाज्ञान को
श्रोता बाँकी अंश यस प्रकार रहेको छ। जति सक्दो म अहिले सुनाउने प्रयास गर्नेछु, त्यसमा पनि बाँकी रहेमा श्रोता माझ म पुनः आउने वचन पनि गर्न चाहन्छु। बाँकी पद्यहरू गद्यहरू यस्ता रहेका छन्। धर्म पनि एकातिर बल गर्दै थियो, अधर्मले राज्य जिती असुरलाई दियो। थिएनन् राक्षस सतयुगमा त्यही बेलाको कुरा, लेखिदिए शास्त्रहरूमा उल्टा गरी पुरा। गर्यो राज्य असुरले ध्वंस विध्वंसले, जरासन्ध वीर रावण पापी कंसले। दुःख दिँदा असुरले बस्ने छैन ठाउँ, रुँदै भाग्छन् साधु समाज अब कता जाउँ। आउने बेला थियो मेरो त्यसै बखतमा, पापीहरू चारैतिर हुँदा जगतमा आउनुभयो ज्योतिबिन्दु प्रभु निराकार, घट्यो अनि अलिकति कालो अन्धकार, सच्चा सच्चा गीता ज्ञान कलियुगका कुरा, प्रभुबाट वाणी भयो ब्रह्म मुखद्वारा, तिनै लोक तिनै कालको ज्ञान दिनुभयो, सत्य त्रेता द्वापर कलि वर्णन गर्नुभयो, ब्रह्मलोक सूक्ष्मलोक साकार लोकका कुरा यस्तै छन् है भनिकन भन्नुभयो पुरा, परमधाम हो मुक्ति आत्मा गई बस्ने ठाउँ, धर्म पापको जाँच गर्ने सूक्ष्मलोक हो नाउँ, साकार लोक हो मनुष्यले कर्म गर्ने ठाउँ, कर्मभूमि भनिकन रह्यो जसको नाउँ, नाटक ठूलो संसारको पूरा भयो अब जानुपर्छ आफ्नो घर, परमधाम हो सब संगम हो संगम युग हो आत्मसँग मिलन गर्ने मैले, मिलेको थिएँ यसै गरी कल्पभन्दा पहिले, संगम युगमा आफै आई दिनुहुन्छ ज्ञान, पतित भएका आत्मालाई गराउनुहुन्छ पावन, शिव पिता भन्नुहुन्छ यसै कारणले पतित पावन भनिकन मेरो महिमा गाए, सृष्टि गर्न भनिकन ब्रह्मा खटाउँछु, पछि हुने भविष्यबारे कुरा बताउँछु, राम्रो छैन लक्षण पनि संसारको अब ध्वस्त हुन्छ सारा संसार, मर्छन् अनि सब महाविनाश हुन्छ अब चारैतिर देखि, शक्तिशाली राष्ट्रहरू गर्न लागे सिखी, घर घर कलह र दुःख अशान्ति छ यसले पनि विनाशको लक्षण बताउँछ, यस्तो हुन्छ भनिकन सबै कुरा जाने बताउनुभयो पिता शिवले भविष्यका वाणी, रिसाएर प्रकृतिले ठूलो रूप लिन्छ, उथल पुथल संसारले हुन्छ पानी भित्र डुब्छ, पिपल पातको आकारमा शेष धरतीमा ब्रह्मा तिम्रो कृष्ण रूपमा जन्म हुन्छ, त्यहाँ खुशी भई प्रकृतिले सहयोग दिन थाल्छ, डुबिरहेको पृथ्वीलाई उँभोतिर सार्छ, जलमय संसारको घट्छ पानी अनि निस्कने छन् हीरा रत्न जौहारका खानी, हीरा रत्न जौहारका बन्छन् महलहरू, देवी देवता जन्मिने छन् अनेक खुरु खुरु, श्रोता अब बाँकी रहेका गद्यहरू म अर्को पाली लिएर श्रोता सामु आउनेछु भन्दै आजलाई म श्रोता माझबाट ओझेल पर्न चाहन्छु, मलाई बिदा दिनुहोस् र बाँकी कार्यक्रम हजुर सुन्दै रहनुहोस्, हामीलाई पत्र मार्फत अर्थात फोन मार्फत रेडियो यो कार्यक्रमको प्रतिक्रिया दिएर पनि सहयोग गरिदिनुहुनेछ भन्ने आशा राख्दै म हजुरहरूबाट ओझेल पर्न चाहन्छु, ओम शान्ति, धन्यवाद।
एक्सिस मानवटु 999 AM कम्युनिटी एक्सिस रेडियोमा भुटानी आवाज कार्यक्रम बजिरहेको छ। आजको यस कार्यक्रममा पनि म मुना उपस्थित भइसकेकी छु। सदा जस्तै भलाकुसारी आज केही अङ्क पछाडी बजेको छ। विगतका केही अङ्कहरूमा कार्यव्यस्तता अनि समय त्यस्तै त्यस्तै भएका कारणले मैले एक दुई अङ्कलाई ठप्प पारेकी थिएँ। आज मसँग तीन छुट्टा छुट्टै व्यक्तिहरू हुनुहुन्छ। म उहाँहरू तीनैजनालाई समेटेर आजको भलाकुसारीलाई साँच्चीकै भलाकुसारी बनाउने जमर्कोमा पनि छु। आउनुहोस्, तपाईँहरू सबै भुटानी आवाज रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई म तपाईँहरूकै मुना कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको मेरा कार्यक्रममा मेरा विशेष अतिथिहरू हुनुहुन्छ निल्सन भुटनी सोसाइटीका प्रेसिडेन्ट गोविन्द रेग्मी हुनुहुन्छ, त्यसै गरेर अस्ट्रेलियाबाट पाल्नुभएका शान्तिराम ढकाल, सबैजनाले नाम सुनेकै हुनुपर्छ, त्यो भन्दा धेरै म उहाँकै आवाजबाट सुन्नेछु। अनि त्यस पछाडि भुटानी आन्दोलनका योद्धा र सहयोद्धाका रूपमा आउनुभएका गंगाराम अधिकारी, जति बेला आन्दोलन चलिरहेको थियो त्यो बेलामा म एउटी सानी बच्ची थिएँ, आज त्यही आन्दोलनका योद्धा र सहयोद्धासँग पनि म यो एउटा माइक्रोफोन अगाडि बोल्न पाएकी छु। यहाँहरू तीनैजनालाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। कोदेखि कार्यक्रमलाई सुरु गरौं, यानि कि कोबाट चाहिँ यस प्रसंगलाई अगाडि बढाउँ भन्नेमा अलिकति दुविधामा जस्तो पनि परे। हुन त बाहिरकै मान्छेलाई अलिकति मान्यता दिनु जस्तो पनि लाग्यो, त्यही भएर म शान्तिराम ढकालज्यूतर्फ जान चाहन्छु। अलिकति बताइदिन्न, बाल्यकालदेखिका कुरा नै आउँछन् आउन त कार्यक्रममा, कुनै इन्टरभ्यूहरू भइरहँदा केही भइरहँदा, तर हामी यहाँ आज एउटा परिवारका हिसाबले गफ गरौं। अलिकति बताइदिन्न, बाल्यकालका कुरादेखि लिएर नेपालमा हामी आएर बसुन्जेलसम्मको आफ्नो पढाइ कस्तो थियो, कसरी यो अवस्थासम्म आइपुग्नका लागि सहयोग भयो, अलिकति जानकारी दिनु न।
सबैभन्दा पहिला यो रेडियो कार्यक्रम गर्ने रेडियो कर्मीहरूलाई मेरो तर्फबाट धन्यवाद। दोस्रो श्रोताहरूलाई बाल्यकालको कुरा गर्दाखेरि तिता मिठा अनिखेरि कतिवटा धेरै चाहिँ तिता अनुभवहरू पहिले आउँदछन्। जब समय बित्दै जान्छ अलग अलग अनुभवहरू बटुल्दै जाइँदो रहेछ। दागापेलाको एउटा कुनु ठाउँ सुन्तले भन्ने ठाउँमा मेरो जन्म भएको हो। माता पिताका सात भाइ छोराहरू मध्येको म काहीँलो पर्दछु, जहाँ कि दागापेला गोसी जुनियर हाई स्कुलबाट मेरो अध्ययन प्रारम्भ भएको थियो। तिनताक परिवार अलिक कमजोरी भएकाले गर्दाखेरि मेरा माता पिताले दाजुहरूलाई हल्का फल्का शिक्षा दिए तापनि उहाँहरूको आशा मदेखि उँधो बढा थियो, अर्थात दाजुहरूले पनि सहायता गरेको हुँदाखेरि यहाँदेखि उँधो लागेपछि चाहिँ शिक्षाका लागि अलिकति केही न केही हुन्थ्यो हुन्छ होला भन्ने उहाँहरूको विचारमा। मैले त त्यति धेरै केही पनि गर्न सकिनँ, तर मदेखि पछाडिका भाइहरूको त्यस राम्रै भयो शिक्षाका विषयमा। जब त्यो ठाउँमा, त्यो आफ्नो जहाँ जन्मिएको ठाउँ मातृभूमि भनियो, त्यो ठाउँमा हुँदाखेरि अर्कै अनुभवहरू थिए, नयाँ थिए, तर बाहिरको संसार नदेखे तापनि त्यो रमाइलो थियो। त्यो गाउँ, पाखा पखेरा, त्यहाँको हरियाली, त्यहाँको सुन्दरता, त्यहाँका ती चराचुरुङ्गीका गुन्जायमान, त्यहाँका झरनाको मिठो आवाज, झरनाको मिठो पानी, अनि आफ्ना बालकमा खेलेका ती बालसँग ती साथीहरूको त्यो अनुभव त एकदम मिठै छ। जब शिक्षाका क्षेत्रबाट अगाडि बढ्दै गएपछि त्यो ठाउँ छोड्नु कर लाग्यो, अनि त्यहाँबाट गाउँ देश छोडेर म भुटानबाट विदेश लागेँ। जब भारतको बिहार पक्ष पुगेपछि मैले त्यहाँबाट मेरो उच्च विद्यालय सिद्ध्याएँ, र पछाडि गएर फेरि भारतकै लखनऊबाट मैले सोसियोलोजी अर्थात् सामाजिक शास्त्रमा विद्यावारिधि गरेँ। त्यस पछाडि संस्कृत पढ्ने जमर्को गरेर मैले त्यहाँबाट पनि आचार्य अर्थात् एमए तहको परीक्षा दिएँ। अब त्यस विषयमा सबै आफूले जानेको र पढेको सबै मैले प्रयोग गरे भन्न म सक्दिनँ। आज समय अनुकूल जब देशबाट लखेटिएपछि त्यस पछाडिका आजसम्मका तीता अनुभवहरूले नै यी कतिवटा कार्यलाई मैले केही पनि गर्न सकेका छैन।
जस्तै नेपाली भाषा जुन छ नि, आफ्नो धर्म संस्कृतिका कुरालाई लिएर पनि, जुन भनौ नेपाली यता धार्मिक क्षेत्रलाई लिएर पनि मास्टर्स सिद्ध्याउनु भयो, उता अंग्रेजी विषयलाई पनि त्यत्तिकै पढेर जानुभयो। हुन त अंग्रेजी विषयले अहिले ठ्याक्कै ठेलेको पनि छ भन्न पनि चाहन्छु, किनभने विदेशी मुलुकमा जति नै आफ्नो भाषामा जे पढे पनि त्यो काम नलाग्ने त भन्न मिल्दैन, कति ठाउँमा लाग्छ पनि भाषा संस्कृतिका कुरा गरिरहँदाखेरि, तर त्यो अंग्रेजीले ठ्याक्कै ठेलेको छ। एक यो बुझौं कि एउटा मान्छेले चाह्यो भने जुनै पनि भाषामा अथवा जुनै पनि विषयमा जति पनि पढ्न त सक्छ, तर नेपाली पढ्दा पढ्दै पनि अंग्रेजीलाई पनि मैले पढ्नै पर्छ भनेर अंग्रेजीलाई माथि पुर्याउनु भयो, तर जुन हिन्दू धर्म अनि संस्कृतिका कुराहरू पनि सँगसँगै आइरहेका छन्। तर अहिले जुन विदेशमा बसिरहँदाखेरि चाहिँ हाम्रा मान्छे चाहिँ हिन्दू धर्मदेखि फुतफुत अर्को धर्ममा हाम फालिरहँदाखेरिको, अनि त्यो आफूले ए यो चाहिँ गर्नुपर्छ धर्म संस्कृतिलाई जोगाउन अनि धर्मको बारेमा जान्न यो गर्नुपर्छ भन्ने बारेमा सोचमग्न भएर आफूले विद्या आर्जन गरिरहँदाको त्यो समय र अहिलेको हाम्रो जुन यो धर्म छ नि, त्यो चाहिँ अर्कातिर धकेलिरहँदाको दुईटा कन्डिसनलाई कसरी बाँझेर हेर्न सक्नुहुन्छ?
यसमा मैले तुलना त गरेको छैन। एउटा कुरो चाहिँ यहाँहरूलाई स्पष्ट भन्छु, म त्यसरी कुनै धर्म बाहक होइन। मैले जब पढेपछि तुलनात्मक अध्ययन गरे, मानव स्वभाव यो हो, आफ्नो हिसाबले विचार गर्न सकिन्छ, तर विचार गर्दा गर्दै पनि कोही बेला खुट्टा चेपिन सक्छन्। एउटा शब्द जुन छ नि, संस्कृत शब्द हो यो पतित भन्ने, जब आफ्नी आमाबाट उत्पन्न भइसकेपछि ती आफ्नी आमालाई लत्याएर मेरी आमा त अर्की पत भनेर उम्ल्याइयो भने आमाको मन कहिले पनि खुसी हुँदैन। त्यसो हुँदाखेरि म मेरी आमाबाट जन्मिएको, हिन्दू संस्कृतिबाट जन्मिएको, हिन्दू संस्कृति जब मेरी आमाका गर्भमा हुँदाखेरि मैले तिनै कुरा सुने, तिनै मेरो रगतमा सञ्चार भयो। अब जब बाहिर निस्किएर मैले कुनै पनि धर्म साटे भने त्यो रगतमा जुन भिजेको संस्कृति छ त्यो कहिले पनि निस्किने छैन, जति नै जेसुकै गरे पनि, चाहे उसले नगरोस्। तर मान्छेको दिमाग यस्तो हुन्छ, जब बालक कालमा पसेको जुन कुरा छ त्यो निस्किन सक्दैन। त्यसले गर्दाखेरि संस्कृति अर्थात अब कसैले लोभमा अर्थात कुनै लोभमै भन्नु परेर यदि पथ भ्रष्ट भयो भने पनि उसलाई पछाडिबाट केही न केही डर चाहिँ लागिरहेकै हुन्छ।
भनेपछि यो बुझौ, जो व्यक्तिलाई जस्तो इच्छा लाग्छ, जस्तो चाहना लाग्छ, जुन धर्ममा उनीहरू संलग्न हुन चाहन्छन्,
सिधा भन्दाखेरि यसलाई अब धर्मै पनि नभनौ, यो व्यक्तिगत कुरो पर्दछ। मैले एउटा धर्म मान्छु भनेर सबै परिवारले त्यही धर्म मान्छु मानै पर्छ भन्न खोजेको पनि होइन। तर मैले कसरी भने, मेरी आमाका गर्भमा जब म थिएँ त्यति बेला म हिन्दू थिएँ। त्यो हिन्दू कसरी भए त भन्दाखेरि आमा हिन्दू हुनुहुन्थ्यो, आमाले ती हिन्दूका कुरा सुन्नुभयो, हिन्दुत्वको कुरा सुन्नुभयो, अनि तिनै कुराहरू मेरा रगतमा सञ्चार भए। आज त्यो रगत मैले निकालेको छैन, मैले त्यो रगत निकाल्नको लागि शरीर एकपल्ट पुरै खाली गर्नुपर्छ, अनि अर्को रगत ल्याएर कसैले लगाइदियो भने म त्यो संस्कृति मान्न तयार छु।
भनेपछि यो बुझौ, आमामा जुन क्रोमोजोम छ त्यो छोराछोरीमा सतह सर्छ
एकदमै, त्यो त कसैले भन्नै पर्दैन, यो प्राकृतिक कुरो हो।
अब शान्तिरामजीलाई अलिकति रोकेर म यता गोविन्दजीपट्टि फर्किन चाहन्छु, जो चाहिँ भुटनिज सोसाइटी अफ नेल्सनका प्रेसिडेन्ट हुनुहुन्छ, अनि फ्रेस एफएममा जुन नेपाली आवाजको कार्यक्रम बज्छ, रेडियो लोछाम्पा बज्छ, जुन प्रोग्राम चाहिँ यानि कि जुन कार्यक्रम चाहिँ नेल्सनमा बस्ने भुटानी समाजका व्यक्तिहरूसँग आधारित रहेको प्रोग्राम छ, यही प्रोग्रामका एकजना सञ्चालक जो हुनुहुन्छ, यानि कि म यो भन्न चाहन्छु, रेडियोहरूको भीड़मा धेरै रेडियोहरू उत्पादन भइरहँदाखेरि आज एउटा रेडियोको व्यक्ति अर्को रेडियोभित्र हुनुहुन्छ, यानि कि आफ्नै घरमा आफ्नै पाहुना जस्तो भन्नुभएको छ। तपाईँ रेडियोमा बोलिरहँदाखेरिका कुरादेखि लिएर एउटा प्रेसिडेन्ट भएर भुटनी समाजमा काम गरिरहँदाका कुरा, त्यहाँदेखि आफ्नो व्यक्तिगत सबै कुराहरू छन्, यो सबै कुरालाई छोडिरहँदाखेरि पनि एउटा छुट्टै ठाउँमा गएर बसिरहँदाखेरि एउटा सोसाइटीलाई कसरी डेभलप गर्न सकिँदो रहेछ भन्ने बारेमा अलिकति भनिदिनु न। जस्तै नेल्सनमा रहेको भुटानी समाज चाहिँ कस्तो अवस्थामा अगाडि बढ्दैछ?
जतिखेर हामी भुटानमा थियौं हाम्रो छुट्टै किसिमको संस्कृति थियो, भाषा थियो,
जतिखेर म प्राइमरी स्कूल पढेँ त्यहाँ नै मैले भनेको जुनियर हाई स्कूल पनि पढेँ अनि त्यहाँबाट हाई स्कूलमा पढ्दै थिएँ त्यो बेलामा भाषा संस्कृतिको के महत्व हुन्छ भन्ने मलाई थाहा थिएन त्यस पछाडि भनेको विशेष कारणले राजनीतिक कारण अथवा भनेको कुनै कारणले हामी देशबाट लखेटिनु पर्यो नेपालमा आइयो अब सबैले बोल्ने भाषा एउटै नेपाली र संस्कृति पनि मिल्दोजुल्दो भएकाले गर्दाखेरि मैले भाषा संस्कृतिमा आफ्नो दखल अथवा भनेको त्यो प्रतिको मेरो त्यति धेरै चेतना थिएन तर जब पुनर्वास कार्यक्रमद्वारा भनेको नेपालमा आइयो नेपालबाट शरणार्थी शिविर छोडेर जब भनेको न्यूजील्याण्डमा आएँ त्यतिखेर मलाई के को अभाव परिरहेको मैले जहिले पनि महसुस गर्न थालेँ त्यो महसुस गर्ने कुरामा सबभन्दा पहिला भनेको भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्छ जबकि भाषा र संस्कृति हाम्रो पहिचान हो भन्ने मलाई लाग्यो त्यो पहिचान बचाउने क्रममा हामीलाई धेरै कुराको आवश्यकता पर्यो त्यो मध्ये तीनवटा कुराहरू छन् सबभन्दा पहिला भाषालाई जीवित राख्नुपर्छ भन्ने कुरामा एउटा नेपाली भाषाको पाठशाला अर्थात भनेको भाषा कक्षा चलाउनुपर्छ भन्ने आवश्यकता पर्यो त्यसप्रति पहिलो वर्ष भाषा कक्षा खडा गर्नलाई म जुटे त्यसमा भनेको धेर थोर साथीहरूको सहयोग मिल्यो त्योभन्दा पनि बढी सहयोग जसलाई हामीले भनेको सुनायौं जस्तै भनेको मल्टिकल्चरल काउन्सिलदेखि लिएर रिफ्युजी सर्भिसदेखि लिएर उहाँहरूको अत्यन्तै सकारात्मक भावना र हामीलाई गर्ने जुन उत्प्रेरणा दिनुभयो त्यसले गर्दा नै हामी एउटा नेपाली भाषाको कक्षा सञ्चालन गर्न सफल भयौं त्यस पछाडि भनेको चाहिँ हाम्रो कम्युनिटी अर्थात समुदायलाई भनेको चाहिँ कसरी बचाइराख्न सकिन्छ यो कम्युनिटीले के गर्छ कसरी संगठित भएर जान सकिन्छ भन्ने कुरामा हाम्रो एउटा भुटनिस कम्युनिटीको आवश्यकता पर्यो त्यो कम्युनिटीलाई स्थापना गर्न हामीले भनेको पेपर वर्क भन्छौँ हामी कागजी चाँजो पाँचो मिलाएर हामीले भनेको डिपार्टमेन्ट अफ इन्टरनल एफेयर्समा पठाई त्यसलाई भनेको हामीले दर्ता गर्यौं र हाम्रो एउटा भनेको चाहिँ भुटनिस कम्युनिटी अफ नेल्सन पनि खडा भयो र दोस्रो आवश्यकता यसरी पूरा भयो त्यस पछाडि अझै पनि भने हामीसँग जुन एउटा भनेको भाषा कक्षा चलिरहेको छ तर त्यतिले मात्रै हाम्रो भाषा र संस्कृतिलाई टेवा पुर्याउन सकिँदैन भन्ने उद्देश्यले के गर्न सकिन्छ भन्ने आवश्यकताको खोजी गरे चाँजो पाँजो गर्दाखेरि जाँदाखेरि एउटा भनेको चाहिँ जुन फ्रेस एफएम बच्च नेल्सनमा फ्रेस एफएमले हामीलाई भनेको चाहिँ सहयोग पुर्यायो अनि त्यस पछाडि हामीले भनेको रेडियोमा कार्यक्रम गरे बापत हामीले केही रकम फ्रेस एफएमलाई दिनुपर्छ किनकि भनेको त्यो रकमबाट नै उहाँहरूले कार्यक्रम चलाउन दिने हो कार्यक्रम पनि चल्नुपर्छ फ्रेस एफएम पनि चल्नुपर्छ भन्ने उसमा हामी जुन एउटा बजेट आर्थिक स्रोतको रूपमा खोजाडी गर्न थाल्यौं त्यो खोजाडीको आवश्यकता हामीलाई नेल्सन सिटी काउन्सिलले पुर्याइदियो र त्यस पछाडि हामीले अनि फ्रेस एफएममा एउटा नेपाली भाषाको कार्यक्रम शुरूआत गर्यौं जसले हाम्रा भनेको चाहिँ संस्कृतिका थोरै कुरा भाषाका थोरै कुरा र भनेको चाहिँ आवश्यकताका थोरै कुरालाई एकसाथमा लिएर अहिलेसम्म भनेको चाहिँ दुःख सुख अगाडि बढ़िरहेको छ यसलाई आउँदा दिनहरूमा भावी योजना बनाएर अझै बलियो बनाउने आशा गरेको छु
तपाईँलाई पनि एकछिन ठप्प पार्दै म गंगाजीतर्फ जान चाहन्छु जतिखेर आन्दोलन चलिरहेको थियो त्यो बेलामा म एउटा सानी बच्ची थिएँ तर आज तिनी आन्दोलनका योद्धा र सहयोद्धासँग म यही माइक्रोफोन अगाडि छु गंगाजीसँग हुन त म धेरै आन्दोलनका कुरा सोध्न पनि चाहदिन मैले सुनेको सुन्न त तर म पनि त्यही फिलोसफीलाई केही हदसम्म सपोर्ट पनि गर्न चाहन्छु पोलिटिक्स इज अ डटी गेम त्यो चलेरै आइरहेको छ जुन पोलिटिक्सलाई चाहिँ राम्रोसँग खेलाउन नजान्दाखेरि आज हाम्रो यो गति भयो मानौ कि नेताहरूले देशलाई माथि माथि उकास्ने त भने तर जुन उकास्ने क्रममा आज हाम्रै नेताहरू हामीसँगै शरणार्थी भएर निस्कने भएर निस्किन त निस्के तर आज हामी बसेका भन्दा पनि ठूला ठूला महल बनाएर उनीहरू आज उनीहरूकै जीवनयापन गरिरहेका छन् यसबाट यो बुझौं कि हामी शरणार्थीहरूलाई यो ठाउँमा आएकोमा नेताहरूलाई कुनै गुनासै छैन यो म निर्धक्कसँग भन्न चाहन्छु गंगाजी के भन्नुहुन्छ यस कुरालाई
यो त एकदमै तपाईँले जे भन्दै हुनुहुन्छ त्यो मेरो पनि सोचाइ त्यही छ किनभने मैले अग्रज रूपमा काम गरेर म कुनै नेतृत्वधारी भुटानबाट यो त होइन र भए पनि मलाई त्यति बेला सहभागीका रूपमा सबैको आह्वान हुँदाखेरि बाध्यता भए कि जसले गर्दा म आफू बाँच्नका लागि त्यसले गर्दा मैले आफू मात्रै बाँच्नु नभएर आफ्नो परिवार पनि बचाउनु छ, परिवार मात्रै बचाउनु नभएर म एउटा मर्दा गाउँ बाँच्छ, ब्लक बाँच्छ, जिल्ला बाँच्छ भन्ने हैसियतमा पनि म आफूले पनि यिनै विचारधारा लिएर त्यति बेला म बाहिर निस्किन बाध्य भए। र अहिले जसले तपाईँले जुन कुरा अगाडि ल्याउनु भएको छ यसमा त म तपाईँलाई धेरै गौरवतापूर्वक तपाईँको सोच विचारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनकि म आफूले संघर्षको रूपमा अगाडि बढेर धेरै काम गरे, धेरै साथीहरूसँग सहमतिका आधारहरूमा चाहिँ जाउँ र सबै साथीहरू मिलेर एकजुट हौं भन्नेमा मैले धेरै पोलिटिसियन साथीहरूसँग पनि बसेर काम गरे र धेरै मानवाधिकारवादी संघ संस्थाका नेतृत्ववर्ग दाजुभाइहरूसँग पनि कुरा गरे। उहाँहरूसँग बसेर कुरा गर्दाखेरि हामीले एकजुट हुनुपर्छ, एकजुट भए पश्चात मात्रै हामी चाहिँ अगुवाई रूपमा चाहिँ सर्वसाधारणमाथि जान सकिन्छ र उहाँहरूको सहयोग प्राप्त गर्न सकिन्छ भन्दा एउटा संस्थाले आफ्नो माध्यमबाट अगाडि बढाउने र म आन्दोलन छेड्छु र म त्यहाँको चाहिँ नेता बन्छु र म सरकार त्यहाँ चाहिँ म आफू सरकार बन्छु भन्ने संस्थाले विचार गर्यो भने पोलिटिसियन पार्टीले म त राजनीतिक व्यक्ति हुँ, म त यिनीहरूलाई त धम्क्याएर तर्साएर भए पनि म त त्यहाँको नेता बन्नुपर्छ भन्ने हैसियतमा उनीहरू खुट्टा ताना तानमै जाँदाखेरि हामी सबैलाई चित्त नबुझ्दो कुरो भएको हो। क्याम्पमा हुँदाखेरि पनि त्यस्तै थियो र भुटानभित्र जति बेला आन्दोलन सुरुवात गर्न थालियो त्यो त्यति बेला पनि उहाँहरूको चाहिँ सोच विचार धेरै सानो भएकोले गर्दाखेरि सरकार त सरकार हो, जहाँ गए पनि आज हामी सरकारको छत्रछायामा छौं, आज हामी पुनर्वास भइसकेका छौं तर हामीसँग सरकार छ, सरकारका छत्रछायामा छौं, हिजो भुटानमा हुँदा पनि सरकारकै छत्रछायामा थियौं तर त्यसलाई के कसरी चाहिँ सरकारसँग पनि बसेर कुरा गर्नुपर्छ, यति कुराको समस्या छ भन्ने ठाउँमा नपुगेर अलिकति म योग्यता भए मलाई यही सरकारले योग्यता बनायो तर म आज यही सरकार ढाल्छु तर एक्लै ढाल्छु कसैसँग सहयोग लिन्न भन्ने हैसियतमा जाँदा आज हाम्रो यो गति भएको हो भन्नेमा म विश्वास गर्दछु।
आफ्नो आफ्नो तरिकाले जो मान्छे अगाडि जान चाहे जसमा चाहिँ उनीहरूको आफ्नो मात्रै बुद्धिले या त बलले भ्याएन, यो छ कि गोर्खालीका सन्तानहरू बलले भन्दा पनि बुद्धिले काम गर्नुपर्ने भन्नेमा नभएर त्यो बेलामा चाहिँ जुन बलले मात्रै काम गर्न चाहे जसको परिणाम आज हामी विभिन्न देशमा रहेका शरणार्थीहरूले अहिले त भोगेको भन्न मिल्दैन, त्यो बेलामा चाहिँ जुन एउटा नारकीय जीवन भोगेका थियौं, जतिखेर चाहिँ गंगा अधिकारी अनि अरू भिन्न भिन्न व्यक्तिहरू हुनुहुन्थ्यो, आन्दोलनका व्यक्तिहरू हुनुहुन्थ्यो त्यो बेलामा, पछिल्लो समयमा आएर फेरि पनि हामी भुटानै फर्किनुपर्छ भन्ने जुन हामी शरणार्थीहरूको मात्रै एउटा आवाज आइरहेको थियो, जुन कुरालाई चाहिँ हाम्रो सुनिदिने व्यक्तिहरूले सुनिदिनु भएन, आन्दोलन हाम्रो हामीले आन्दोलन गर्नुको महत्व नै भएन, त्यसले गर्दाखेरि विदेशिनु परेको छ, यो सबै कुरालाई हेरिरहँदाखेरि गंगा अधिकारीले भुटानमा हुँदा या त नेपालमा हुँदाखेरि एउटा कुनै संघ संस्थामा आबद्ध भएर एउटा नेतृत्व दिएर काम गरिरहेको व्यक्ति आज न्यूजील्याण्ड आइपुग्नु भएको छ, यहाँनिर आउँदाखेरि सर्वसाधारण लाइनकै हिसाबमा गनिन्छ गनिन त जो व्यक्ति पनि, तर पनि एउटा सानो मान्छे भएर अलिकति कुजेको जस्तो भएर बस्नु परेको छ नि, जस्तै कस्तो फिल गर्नुहुन्छ यो कुरामा?
यसमा त मैले कुनै कुरा लुकाएकै छुइनँ, म न्यूजील्याण्ड पुनर्वास हुन आउनु अगाडि जति बेला कि यो पुनर्वास सम्बन्धमा युएनएचसीआर स्वयं आफै लागेर जुन संस्थाले हामीलाई 18-19 वर्षसम्म घाँसबास कवास विभिन्न संस्थाहरूलाई चाहिँ पार्टनरसिपमा नेपालका संस्थाहरूलाई पार्टनरसिपमा राखेर जुन अगाडि बढेर काम गरेर आएको थियो त्यसमा जुन इस्टाब्लिस रिफ्युजी क्याम्प जहाँ चाहिँ झापा जिल्लाको माइधारदेखि सुरुवात भयो त्यो दिनदेखि मैले यिनै संस्थाहरूसँग काम गर्दै यिनै संस्थाहरूसँग चाहिँ सरसल्लाह दिँदै समस्याका समाधान गर्दै आएको हुनाले गर्दा जुन ठाउँमा म आइपुगेको छु त्यो ठाउँमा हिजो भुटानभित्र भएका विशेषतालाई अगुवाई रूपमा राखेर म आएको छु। म हिजो गोठालो थिएँ, खेतालो थिएँ, बाख्रो गोठालो गर्थेँ र बाख्रो गोठालो गर्दा गर्दै मलाई त्यहाँ भुटान सरकारले चाहिँ लखेट्यो र म यहाँ आइपुगेँ हजुर भनेर कुनै नेताले ढाँटेर आएर पुनर्वास भए जस्तो मेरो आफ्नो उसमा छैन। आज विभिन्न देशहरूमा पुनर्वास भइएका साथीहरूले साथीहरूसँग सम्पर्क हुने युएनएचसीआरका प्रतिनिधित्व व्यक्तिहरू जो छन् कि झापामा चाहिँ आज हाम्रो जुन चाहिँ इन्टरभ्यू लिएर हामीलाई सोधिएका छन्। यसमा उहाँहरूले प्रत्यक्ष रूपले सोधेर गंगा अधिकारीले झुट्टा बोलेर आयो कि साँच्चा बोलेर आयो, कति कुरा सत्य बोल्यो र कति कुरा झुट्टा बोलेर आयो भन्ने कुरा बुझ्न चाहेमा युएनएससीआरले पनि चाहिँ गंगा अधिकारीले बोलेका कुरा लुकाउन पक्कै मिल्दैन र नेपाल सरकारले पनि गंगा अधिकारीले बोलेका कुरा लुकाउन मिल्दैन। सँगसँगै आइओएम जुन पुनर्वास गराउने संस्था छ उनले पनि मैले बोलेका कुराहरू लुकाउन मिल्दैन र दिएका प्रमाणहरू मेरा आज हातमा पनि कतिवटा छन् भने म कुनै पनि कुरालाई नलुकाइकन म यहाँसम्म गर्थे र यतिसम्म मैले गरे र यतिसम्म मैले गरेको र अझै पनि म यतिसम्म गर्न चाहन्छु भन्ने कुराहरू बोलेर गंगा अधिकारी न्युजिल्यान्डमा पुनर्वास हुन आएको बेहोरा समेत म यहाँबाट जानकारी गराउन चाहन्छु।
आन्दोलन गरिरहँदाखेरि आन्दोलनका सफलता र असफलता यहीसम्म भए, अन्त्यमा आएर यो बुझौं कि यो आन्दोलन अलिकति ढिलो भइदिएछ भन्ने जस्तो लाग्छ कि लाग्दैन?
आन्दोलन ढिलो भएछ भन्ने होइन, भुटानमा आन्दोलन जुन स्वात गरियो त्यो अन्जान व्यक्तिहरू केही पढा लेखा भएर अग्रस रूपले चाहिँ काम गर्छु भनेर अगाडि बढेर दुई चारजना साथीहरूले भुटानभित्र सरकार ढाल्न प्रयास गरे, त्यो काम गर्न छिटो भयो त हामी पुनर्वास हुन ढिलो भएको मैले महसुस गरेका छुइनँ।
जस्तै यो कुराले लिइरहँदाखेरि म शान्तिजीपट्टि फर्किन चाहन्छु। जतिखेर आन्दोलन चर्किरहेको थियो त्यो बेलामा हजुरकै दाईले चाहिँ स्वर्गवास पनि हुनुभएको थियो, जतिखेर चाहिँ जेलमा एउटा नारकीय जीवन पनि बिताउनु भएको थियो, यही कुरालाई लिएर हजुर के भन्न चाहनुहुन्छ?
यसमा धेरै त शब्दमा यसमा थुपार्न चाहन्न, किनभने विगतपट्टि फर्केर हेर्दाखेरि त्यति स्वादिलो मलाई लाग्दैन। जेलमा केवल दाजुले मात्रै प्राण त्याग्नु परेको होइन, त्यहाँनिर बाठा टाठा ती प्राण त्याग्नेमा त्यति धेरै परेका थिएनन्। सरकारले जब एउटा नेपाली भनाई छ नि खोर बाख्री खोर भनेपछि त्यहाँनिर बाख्रो पनि पर्छ भेडो पनि पर्छ, कोही बेला गाईको बाछो पनि त्यहाँ पर्छ, त्यो त्यति बेला कुनै पनि हेरिँदैन। त्यसरी नै खोर बाख्री खोर भनेका बेलामा त्यहाँ स्त्री पनि परे पुरुष पनि परे, त्यहाँनिर विधवा पनि परे सदुवा पनि परे, कति सुत्केरी परे कति बिमारी थिए ती परे, त्यो सरकारले थाहै पाएन। त्यसो हुँदाखेरि उहाँ भित्र पुगिसकेपछि धेरैलाई उसले सम्हाल्न नसकेर त्यसमा कतिले आफ्नो ज्यान पनि गुमाउनु पर्यो। आन्दोलनको क्रममा अब अशिक्षाका कारणले जब आन्दोलन सुरु भयो त्यसको नतिजा जनताले नमिठो प्रकारले भोग्नु पर्यो। त्यसो हुँदाखेरि आन्दोलनप्रति त्यति धेरै मलाई फर्केर कुनै पनि कुरा गर्न मन लागेको छैन, किनभने हाम्रो आशय हरायो, मेरो मातृभूमि भुटान हो भन्न सक्छु फेरि भनेर।
भनेपछि यो बुझौ, जतिखेर हामी भुटानको अवस्था भुटानमा जुन समय बितायौं अनि नेपालमा जुन समय बितायौं त्यो समय सबै अध्ययारै अध्ययार।
जहाँसम्म मलाई लाग्छ भुटानमा जब आन्दोलन थिए तबसम्म बाहिर केही पनि देखिएको थिएन, भुटान छोडेर जब नेपाल आइयो, नेपाल आएपछि हामीहरूले त्यो केही पनि नजानेर त्यस्तो अँध्यारो देखिएको, तर भन्ने हो भने त्यो पैतृक स्थान पर्दछ जहाँ कि त्यसले अलिकति विदेशपट्टि फर्कायो।
यसबाट यो बुझौं, कोइन्सिडेन्स या त इनकेस जुन आउँछ नि, यदि भुटान सरकारले चाहिँ ठिकै छ मेरा पुनर्वास भएका भए पनि म जनता चाहिँ फर्काउँछु यदि भन्नु हो भने शान्तिरामज्यूले के गर्ने? भुटान जाने या त मैले यत्रो वर्ष पछाडि फेरि अर्को देशको एउटा नागरिक हुन पाएको छु, म यसैमा गर्व गर्छु, यहीँ बस्छु, के भन्न चाहनुहुन्छ?
22 वर्षको उमेरसम्म भुटानमा मैले निकालेको हुँ। जब त्यहाँको एउटा नागरिक सरह त्यति बेला उसले मानेको थियो भने त्यस पछाडि जब नेपाल पठाइयो मैले सोचेको थियो पैतृक स्थान केही न केही हुन्छ भनेर, राम्रै हुन्छ भन्ने सोचेको थियो। तर भुटानको हाराहारी नै त्यति नै वर्ष नेपालमा पनि बसे तर कहिले पनि त्यहाँनिर मलाई नेपाली भनिएन। त्यसो हुँदाखेरि मैले विदेश नगइकन धर पाइन, किनभने मेरो आफ्नो मातृभूमि जसलाई सोचेको थियो त्यो ठाउँमा फर्किन पाइएन। अब कुनै हालतै पनि सरकारले यस्तो आवाज निकाल्छ भन्ने मैले सोचेको छैन जहाँ कि मेरा पहिलेका जनता जहाँ विदेशमा गएर उनीहरूले तेस्रो मुलुकमा जीवन बिताइरहेका छन् अर्थात त्यहाँको नागरिक प्राप्त गरे तिनीहरूलाई त्यो नागरिक उही छोडेर म फेरि नागरिक दिन्छु भन्न चाहिँ कुनै हालतले पनि उसले आवाज निकाल्ने छैन, एउटा त्यो भयो। अर्को कुरो, यो नागरिक प्राप्त गर्नका लागि त्यति सजिलै भएन, त्यसले गर्दा यसलाई हाम्रो भाषामा भन्दाखेरि दाँती र नङ्ग्री गरेर मात्रै यो नागरिक पाएको दुःख गरेर पाएको कुरो कुनै पनि मिठो हुन्छ। त्यसो हुँदाखेरि यदि भुटान सरकारले लानै पर्यो भने अब चाहिँ हामीहरूका शर्त धेरै उसका अगाडि थुप्रिन्छन्। यसो गरिस् भने मात्रै, उसो गरिस् भने मात्रै, यी शर्त उसले कहिले पूरा गर्न सक्दैन।
यो बुझौ, जतिखेर हामी विदेश आउनका लागि काठमाडौँमा जुन हामीलाई व्यवस्थित बनाएर राखिने एउटा घर थियो, त्यहाँबाट हाम्रो फ्लाइट हुनका लागि हामी एयरपोर्टमा पुग्दा नपुग्दाखेरि हामीलाई तचै फलानु देशको अब चाहिँ रेसिडेन्ट भइस है भन्ने एउटा जुन पत्र दियो,
हजुर,
त्यसका लागि त जस्तै भुटानले हामीलाई एउटा त चाहिँ यो देशको सिटिजन हुन पाउँछस् है भनेर तपाईँको अगाडि एउटा पत्र दियो, जसरी अस्ट्रेलियामा चाहिँ अब चाहिँ त जाँदैछस् त चाहिँ यो देशको मान्छे बन्दैछस् भन्ने जानकारी हामीलाई दिएको थियो, त्यही हिसाबले उसले पत्र दियो भने जाने कि नजाने?
त्यो मेरो कुरो परेन, त्यो उसले उसको कुरो पर, उसले जब लात लगाएर बाहिर खेलिसकेपछि त्यसले पनि कहीँनिर लडेका ढुङ्गाले पनि बास पाउनुपर्छ भन्न, जब बाहिरबाट कसैले प्रेसर लगाएपछि, कसैले तनाव दिएपछि उसले तनाव निकाल्नका लागि हुन्छ त्यो बाहिर पनि गएर कहीँ बस्न सक्छ भनेर बाध्य भएर उसले भनेको हो, उसका भित्रबाट भनिएको होइन। त्यसले गर्दाखेरि अब यहाँबाट भनौँ, यो देशको नागरिक यदि त्याग्नु पर्ने भएछ भने हाम्रा शर्त उसका अगाडि थुप्रिन्छन्, ती शर्त पूरा भएर आफूलाई लाग्यो भने उसको भनाइ मानिन्छ, मेरो भनाइ त्यति।
साना पिना जे जस्ता भए पनि आन्दोलन भए, साइकल रेली भए, अनेक भए, के भए, त्यसमा आफू पनि होमिनु पनि भएको छ, ती सबै अवस्थाहरूलाई पार गरेर यहाँसम्म आइपुग्दाखेरि त्यो बेलाको आन्दोलन हाम्रो व्यर्थ भएछ भन्ने जस्तो लाग्छ कि लाग्दैन?
होइन, मलाई त्यो कदापि लाग्दैन, किनभने भनेको जब भनेको ढिलो चाँडो जे भए पनि संगठित रूपमा अथवा असंगठित रूपमा जे भए पनि जब आन्दोलनमा आवश्यकता पनि थियो, तर त्यसलाई सञ्चालन गर्ने ढङ्ग पुगेन होला, तरिका पुगेन होला। तर मलाई जहाँसम्म लाग्छ, एउटा भनेको चाहिँ स्टुडेन्ट युनियन अफ भुटानको सदस्य भएको नाताले युनियनले अगाडि सारेका कार्यक्रममा साइकल ऱ्यालीदेखि लिएर अरू भनेको चाहिँ पर्दा अगाडि देखिने अथवा नदेखिने भुटानी आन्दोलनका गतिविधिमा धेर थोर सामेल हुँदै आएको हुँ, र त्यो मेरो चेतनाले गरेको हो, र त्यसमा मलाई कहिले पनि यो व्यर्थ थियो भन्ने मलाई लागेको छैन, किनकि हामीले चाहे मिठो होस् चाहे नमिठो होस् त्यसमा सहभागी भएपछि त्यहाँबाट केही न केही शिक्षा हामीले प्राप्त गर्छौं, र त्यसलाई भनेको चाहिँ यदि त्यहाँ सहभागी हुन गल्ती भएको भए पनि त्यसले हामीलाई अगाडिको बाटो देखाउँछ, जुन यो गल्तीबाट मैले भनेको चाहिँ यो पाठ सिक्नुपर्छ भविष्यमा भन्ने पाठ मैले त्यहाँबाट सिकेको छु।
कम्युनिटी एक्सिस रेडियो, रेडियो भुटानी आवाज, एक्सिस मानवटु 909 AM जुन बजिरहेको छ, यसै कार्यक्रमका स्पोन्सर यही रेडियो स्टेशन एक्सिस मानवटु 909 AM नै रहेको छ। यस रेडियो मार्फत हाम्रो भुटानी कार्यक्रम बजिरहँदाखेरि अनि आजको यस अङ्कभित्रमा मेरा तीनजना विशेष अतिथिहरू हुनुहुन्छ, उहाँहरूसँग गफ गफ गर्दा गर्दै पनि, हुन त यो गफलाई मैले प्रत्येक व्यक्तिसँग एक एकजनासँग गफ गरेकी भए अझै धेरै कुरा त खोतालिन्थ्यो, तर पनि कार्यव्यस्तता भनौँ या त जो अस्ट्रेलियाबाट आउनु भएको छ, मैले उहाँसँग आज नै मात्रै गफ गर्न पाएँ, भोलि उहाँहरू फर्किहाल्नु हुने कारणले गर्दाखेरि पनि सबैजनालाई मैले एकमुष्ट समेटेर मैले गफ गर्ने विचार गरेकी छु। धेरै बोल्ने मन हुँदा हुँदै पनि अनि धेरै कुरा सोध्न मन लाग्दा लाग्दै पनि मैले कार्यक्रम छोड्नु पर्ने बेला त भइसकेको छ, छुट्ने बेलामा शान्तिरामजीलाई यो कुरा चाहिँ मलाई सोधिदिएको भए हुन्थ्यो नि भन्ने लागेका कुरा त धेरै छन्, त्यसमा पनि विशेष के भन्न चाहनुहुन्छ?
धेरै त मसँग त्यस्ता केही पनि छैनन्। यो हो दूरसञ्चार समाचारको भण्डार, यो हो दूरसञ्चार समाचारको भण्डार। नसोचेको प्रश्न आयो, होस हवासले हावा खायो, नसोचेको प्रश्न आयो, होस हवासले हावा खायो, फेरि पनि सम्हाली हेरे, तानेर लामो सास फेरे, सोधेको जवाब गलत भो होला, थाप्छु म माफीको झोला, सोधेको जवाब गलत भो होला, थाप्छु है म माफीको झोला, दुखै दुखले घेरियो यो जिन्दगी, भुटान नेपाल विदेश हुँदै फेरियो जिन्दगी, दुखै दुखले घेरियो जिन्दगी, भुटान नेपाल विदेश हुँदै फेरियो जिन्दगी, विदेशलाई स्वदेश बनाउन कति गाह्रो, विदेशलाई स्वदेश बनाउन कति गाह्रो, धाती गुहारी माग्न पनि भाषाको साह्रो, धाती गुहारी माग्न पनि भाषाको साह्रो।
मैले केही बोल्नै परेन भन्दा पनि केही नबोलु जस्तो लाग्यो, यानि कि शान्तिरामज्यूबाट मैले यो कुरा थाहा पाएँ कि हिडन ट्यालेन्ट्स जुन कुरा चाहिँ छुपेर रहेको थियो, हुन त म दुई चार दिनसम्म उहाँकै आसपासमा रहिरहँदाखेरि पनि उहाँले खोइ मलाई सबै कुरा सुनाउने मौकै नमिलेको या त मैले नै सुन्न नचाहेको यो मैले केही पनि बुझ्नै सकिनँ। तर आज जुन एउटा रेडियोको तरङ्गमा उहाँले एउटा भिन्न रूपले एउटा भिन्न तरिकाले मलाई कविता पनि सुनाउनु भयो अनि आफ्ना एक्सपिरियन्सहरू पनि बताउनु भयो, यानि कि भुटानको अवस्था कस्तो थियो, कस्तो अवस्थाबाट उहाँ हुर्केर यो ठाउँसम्म आइपुग्नु भयो, नेपालमा हुँदाखेरिका कस्ता कस्ता च्यालेन्जेसहरू थिए, अनि यहाँनिर अहिले विदेशमा यानि कि अस्ट्रेलिया आइपुग्दा, अस्ट्रेलियाबाट न्युजिल्यान्ड आइपुग्दाका समेत सबै मलाई जानकारी दिनुभयो। यी सबै कुरालाई मैले समय पाएछु भने अर्को अङ्कमा समेट्नेछु, होइन भने म अब गङ्गाजीतिर फर्कन चाहन्छु। मलाई दुई शब्दमा भन्दिनँ, जस्तै मलाई यो चाहिँ कुरा सोधिदिएको भए हुन्थ्यो नि भन्ने लागेको भए भन्न सक्नुहुन्छ?
म चाहिँ न्युजिल्यान्ड बासी नै भएकोले गर्दा कुनै दिन अरू समय पाएका खण्डमा केही कुरा मसँग रहेका कुराहरूलाई म साँच्चै नै रेडियो समाचारबाट केही भन्न चाहन्छु। तर आज जुन सोधिएका प्रश्नहरू छन् यसमा कतिपय उत्तरमा गल्ती त्रुटि पनि भए हुन पुगे होला, र यसलाई म श्रोता प्रति क्षमा माग्दै यहाँले सोधेका प्रश्नको उत्तर सही हुन नसके क्षमा प्रार्थी छु भन्दै
हामी त्यो पनि नभनौ। गङ्गाजीलाई अलिकति ठप्प रोकेर म आफै पनि माइक्रोफोनतिर भन्नै चाहन्छु, जुन गल्ती भयो होला मैले यो कुरा चाहिँ यस्तो भने होला भन्ने दुविधा मनमा नराख्नु होला। यो हाम्रो कुनै विशेष इन्टरभ्यू यानि कि कुनै एउटा कार्यक्रमलाई आधारित गरेर यानि कि यो चाहिँ अब एउटा फाइनल सोल्युसन हो या त फाइनल हामीले यसलाई चाहिँ डिसिसन दिनुपर्छ भन्ने खालको यो हाम्रो रहेको छैन। यो एक्सिस मानवटु रेडियोमा विभिन्न कार्यक्रम बस्छन्, त्यसमा पनि भुटानी आवाज हाम्रै कार्यक्रम हो, निर्धक्क हुनुहोला। तपाईँलाई पनि ठप्प पार्दै म गोविन्दजीपट्टि फर्किन चाहन्छु। धेरै गतिविधिलाई सम्हाल्दै आइरहनु भएको छ, एउटा सानो ठाउँमा पनि एउटा ठूलो पदमा बसेर काम गरिरहनु भएको छ, यानि कि भुटानी समाजको एउटा प्रेसिडेन्ट भएर काम गरिरहनु भएको छ। यी सबै कुराहरूलाई हामीले सर्टकटमा त सुन्यौं, छुट्ने बेलामा अलिकति बताइदिन्न के भन्न चाहनुहुन्छ?
यो रेडियोबाट म मेरा सहकर्मी साथीहरू संगठनका हुन् अथवा भनेको संगठन बाहिरका जो साथीहरू हुनुहुन्छ, काम गर्दै लाँदाखेरि भनेको चाहिँ धेरैको सहयोग पाइन्छ। सहयोग गर्ने क्रममा कहिलेकाहीँ थोरै सहयोग र बढी आलोचना मिल्ने गर्छ। अब आलोचना गर्न एकदम सजिलो हुन्छ, तर आलोचनालाई पनि एउटा सकारात्मक आलोचना गरिदिएर यसो गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने किसिमका हौसलाहरू दिनुभयो भने आउँदा दिनहरूमा पक्कै पनि ती कुराहरूलाई लिएर अगाडि बढ्नेछु भन्ने मलाई लाग्छ। र रेडियोबाट जुन मैले यहाँ बोल्ने मौका पाएँ, यो मौका दिनुभएकोमा रेडियोकर्मी मुना रेग्मीलाई पनि धेरै धेरै धन्यवाद।
हवस् त, मेरा यिनै विशेष अतिथिहरू जसको अगाडि मैले पो बोल्न जानिनँ कि भने जस्तो पनि लाग्यो, यिनै गफ गफलाई अब मैले यहीँनेरि ठप्प छोडेर कार्यक्रमबाट छुट्नै पर्ने हुन्छ। मेरा प्रविधिका सहचारी अरविन्दजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै, अनि हामीलाई यस कार्यक्रम स्पोन्सर गरेर बजाउन अनुमति दिनुभएकोमा फ्रेसर र हिउलाई धेरै धेरै धन्यवाद भन्दै आजको यस अङ्कबाट म पनि बिदा हुन चाहन्छु। शुभ सन्ध्या।
यसका साथसाथै आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदैछ। फेरि यस्तै कोसेलीहरू लिएर अर्को साथै यही समयमा आउनेछौँ। तबसम्मलाई यो भुटानी आवाज युनिटले बिदा चाहन्छ। धन्यवाद।